नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशैभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश राजधानीको विषयमा आन्दोलन नगर्न विभिन्न दलको आग्रह। धनकुटामा बिहानैदेखि कर्फ्यू, दाङमा भोलि बिहान 4 बजेसम्म गाडी चल्न दिइने।
काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा नेतृत्वको चर्को आलोचना, नेतृत्वको कारण चुनाव हारेको भन्दै गम्भीर समीक्षा गर्न माग।
नर्स र सरकार बीचको वार्ता सहमतिमा नर्सहरूको आन्दोलन स्थगित, स्वास्थ्य मन्त्रालयमा छुट्टै नर्सिङ शाखा बनाउने सहमति।
श्रीलंकामा महिलाले रक्सी पिउने अनुमति खारेज गर्ने सरकारको तयारी, अनुमति यथावत राख्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर।
र राखेप पुरुष फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
माछापुच्छ्रो स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डर गार्डन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्सियल। फर विजिट कन्ट्याक्ट 01519314400 01519388 4। माछापुच्छ्रो स्कुल कुसुन्ती ललितपुर, फर विजिट कन्ट्याक्ट 01519314400 01519388 4।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश राजधानी माग्दी भएको प्रदर्शन उग्र भएपछि धनकुटामा बिहानदेखि लागेको कर्फ्यू अझै हटेको छैन। धनकुटालाई प्रदेश नम्बर 1 को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो। 34 दिनदेखि चलिरहेको आन्दोलन र हड़तालले धनकुटा क्षेत्रको जनजीवन प्रभावित भएको छ। धनकुटाको बन्दले अन्य पूर्वी पहाड़ी जिल्लाको जनजीवन पनि अस्तव्यस्त बन्न थालेको छ। यात्रुहरू अलपत्र परेपछि धनकुटाबाट धरान जाने र धनकुटाबाट पहाड़ी जिल्लामा जाने गाड़ीलाई केही बेरपछि प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याउने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो। यस्तै प्रदेशको राजधानी माग गर्दै डोटीमा पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गर्न खोज्दा भएको झडपमा 2 जना प्रदर्शनकारी र 9 जना प्रहरी घाइते भएका छन्। प्रदर्शन उग्र भएपछि प्रहरीले 8 राउन्ड अश्रुग्यार समेत प्रहार गरेको छ। प्रदर्शनकारीले दिपायल कुलपाटेमा रहेको ट्राफिक प्रहरी पोस्टमा आज बिहान आगो लगाएका छन्। डोटीमा साँझ 1 घण्टा बन्द खुलेको थियो। दाङमा भने भोलि बिहान 4 बजेसम्म गाड़ी चल्न दिइने भएको छ। भोलि बिहानदेखि भने अनिश्चितकालीन हड़ताल यथावत राख्ने आन्दोलनकारीले जनाएका छन्। प्रदेश नम्बर 5 को राजधानी माग गर्दै दाङमा यातायात, कल कारखाना, बजार, सरकारी कार्यालय लगायतका क्षेत्र ठप्प छन्। यस्तै बन्दका कारण पर्सा वीरगंजको जनजीवन पनि प्रभावित भएको छ। वीरगंज राजधानी संघर्ष समितिले आज बिहानैदेखि गरेको बन्दका कारण जनजीवन प्रभावित भएको हो। सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा संघर्ष समितिले वीरगंज बन्द गरेका हुन्। बन्दकर्ताले आज बिहान 2 गाड़ीमा समेत तोडफोड गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश राजधानीको विषयलाई लिएर आन्दोलन नगर्न आग्रह गर्नुभएको छ। प्रदेशसभाले पछि स्थायी राजधानी तोक्ने भएकाले अहिले आन्दोलन गर्नुको अर्थ नभएको उहाँले बताउनु भएको हो। थाइल्याण्डबाट नियमित स्वास्थ्य परीक्षण गराएर फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अहिले तोकिएका राजधानी स्थायी नभएकाले यसमा आन्दोलन गर्नुपर्ने कारण नभएको बताउनुभयो।
प्रदेशसभाले आफैले निर्णय गर्न सक्छ। प्रदेशसभाले निर्णय गर्दा निर्णय गर्ने आफ्नो विधि छ, त्यसको त्यस विधि प्रक्रियाबाट निर्णय गर्न सक्छ। तसर्थ प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यहरू र प्रदेशसभाको जिम्मेवारीको कुरो हुन्छ, अनुकूलता, आवश्यकता र भोलिका सम्भावना आदि कुराहरू हेरेर कहाँ बढी उपयुक्त त्यो प्रदेश सभाको हातमा अब गयो त्यसकारण अब यसै विषयमा अल्झिरहनु वाञ्छनीय हो
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाइ भए पनि त्यो सरकारको क्षेत्र अधिकार भित्र पर्ने उल्लेख गर्नुभयो उहाँले नियुक्त भएका प्रदेश प्रमुखप्रति आफ्नो पार्टीको सहमति नभएको दावी गर्नुभयो अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया तीव्रताका साथ अघि बढ़िरहेको र छिट्टै निष्कर्षमा पुगिने जानकारी दिनुभयो सकेसम्म छिटो एकता गर्ने गरी दुवै पार्टी अघि बढ़िने उहाँले उल्लेख गर्नुभयो ओलीले आफ्नो स्वास्थ्य स्थिति ठिक रहेको परीक्षणबाट देखिएको जानकारी पनि दिनुभयो प्रतिनिधि सभा र प्रदेशसभा को चुनाव अघि नै नियमित स्वास्थ्य परीक्षणमा जानुपर्ने भए पनि व्यस्तताका कारण ओली जानुभएको थिएन
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले राष्ट्रिय सभा सदस्यको चुनाव सम्पन्न गरेर संघीय संसदलाई पूर्णता दिने विषयमा सहयोग गर्न सबै राजनीतिक दलसँग आग्रह गर्नुभएको छ राष्ट्रिय सभा सदस्य चुनावमा खटिने निर्वाचन अधिकृत सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि गरिएको तालिममा उहाँले चुनावको असर पर्ने गतिविधि नगर्न पनि दलहरूसँग आग्रह गर्नुभएको छ प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवले संघीय संसदको पूर्णताका लागि हुन लागेको चुनाव सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व भएको पनि प्रशिक्षणमा मोरङ धनुषा ललितपुर कास्की दाङ सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशहरूसहित 23 जनाको सहभागिता छ चुनावका लागि चारवटा मतपत्रको नमूना पनि आयोगले तयार पारिसकेको छ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार फरक फरक रहेकोले मतदान केन्द्र पनि फरक राख्न निर्वाचन आयोगले गृह कार्य गरिरहेको छ राष्ट्रिय सभाको चुनाव माघ 24 गते हुँदैछ
स्वास्थ्य मन्त्रालयले छुट्टै नर्सिङ शाखा स्थापना गर्ने विषयमा सहमति जनाएपछि एक हप्तादेखि आन्दोलन गरिरहेका नर्सहरूले आन्दोलन स्थगित गरेका छन् आज बिहानदेखि स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा मन्त्रालयमै छुट्टै नर्सिङ शाखा स्थापना गर्ने नर्स बिरामीको अनुपात सबै अस्पतालमा लागू गर्ने निजी स्वास्थ्य संस्थामा नर्सलाई उचित पारिश्रमिक दिनुपर्ने लगायतका 11 बुदामा सरकार सहमत भएपछि नर्सहरूले एक महिनाका लागि आन्दोलन स्थगित गरेका हुन् यस्तै सहमतिका अन्य बुदामा स्वयंसेविकाका नाममा नर्समाथि हुने श्रम शोषण बन्द गर्ने विद्यालय र उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउने लगायत रहेका छन् एक महिनासम्म सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरे फेरि आन्दोलन गर्ने नेपाल नर्सिङ संघले जनाएको छ
विकासशील देशमा हुने क्यान्सर रोकथामको लागि आजदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ विकासशील देशहरूमा क्यान्सर रोग नियन्त्रणका चुनौती विषयक सम्मेलनमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भाण्डलरले हरेक वर्ष 7-8 लाख मानिसको मृत्युको कारण क्यान्सर रोग भएको बताउँदै 75% मृत्युको कारण उपचार खर्च नहुनु नै रहेको बताउनुभयो उहाँले धेरैजसो विकासशील देशमा धेरै मानिस क्यान्सरको रोगको उपचार गर्न नसक्ने भएकाले यस्ता देशले यस विषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो पर्सिसम्म चल्ने सम्मेलनमा अमेरिका बेलायत कम्बोडिया स्पेन भूटान भारत श्रीलंका म्यानमार मलेसिया बंगलादेश दक्षिण कोरिया बेलायत मंगोलिया ताइवान लगायतका 15 धेरै देशका क्यान्सर रोग विशेषज्ञ अनुसन्धानकर्ता क्यान्सर विरूद्धका अभियन्ता र नर्स गरी 250 जनाको सहभागिता छ
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका 6 सङ्खुवामा बोलेरो जीप दुर्घटना हुँदा 3 ज्यान गएको छ 8 घाइते भएका छन् तातोपानीबाट सिन्धुपाल्चोकको बाह्रविसेका लागि छुटेको ना 1-6-1950 नम्बरको जीप सङ्खुवामा दुर्घटना हुँदा 1208 मानेसोराकी गोमा तामाङ पासाङ तामाङ र समीक्षा गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो 2 घटनास्थलमै र 1 उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ घाइते 8 धुलीखेल अस्पतालमै उपचार भइरहेको छ
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा विदेश जाँदा बुझेर जानु धोका ठाकर कसैले नखानु धोका ठाकर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
सबैको सपना पुरा गर्दै खुसी बनाउँदै सबैको माया सम्हाली आफ्नो बनाउँदै हाते मालो गर्दै सफलताको शिखर चुम्दै रमाउँदै छौ पच्चिसौं वार्षिक उत्सवमा
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदै छौ 25 वार्षिक उत्सवमा
हिमालयन बैंक लिमिटेड।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश राजधानीको विषयमा आन्दोलन नगर्न विभिन्न दलको आग्रह, धनकुटामा बिहानैदेखि कर्फ्यू, दाङमा भोलि बिहान 4 बजेसम्म गाड़ी चल्न दिइने, नर्स र सरकार बीचको वार्ता सहमतिमा नर्सहरूको आन्दोलन स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा पार्टीको हारबारे गम्भीर समीक्षा गर्न माग गरेका चुनावपछि आज पहिलोपटक बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले हारको कारण पहिल्याएर पार्टीलाई सशक्त ढंगबाट अघि बढ़ाउन माग गरेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको एजेण्डा राष्ट्रिय सभा चुनाव मात्र भनिए पनि केन्द्रीय सदस्यहरूले समग्र राजनीतिक अवस्था र चुनावी परिणामबारे आफ्नो धारणा राखेका हुन्। आजको बैठकमा नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डाक्टर रामशरण महत, अर्जुन नरसिंह केसी, महेश आचार्य, दिलेन्द्र प्रसाद बडु, एनपी साउद, दीपक गिरी लगायतले धारणा राख्नु भएको थियो। प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा बेहोर्नु परेको हारका विषयमा गम्भीर र विस्तृत छलफल गर्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्। सभापति देउवाले महासमितिको बैठक बोलाउने प्रस्ताव गर्नुभएको छ। बैठक भोलि पनि जारी रहने कांग्रेसले जनाएको छ। यसै विषयमा साथी प्रकाश ढकालले कांग्रेस नेता आनन्द प्रसाद ढुङ्गानालाई आजको बैठकमा के विषयमा छलफल भयो भनेर सोध्नु भएको छ।
केन्द्रीय समितिको बैठक समाप्त भएको छैन, भोलि पनि चाहिँ 11 बजे राखिएको छ। प्रस्तावहरू धेरै आएका छन्, त्यसमा खास गरी तपाईँको चाहिँ राष्ट्रिय सभाको चुनावलाई कसरी व्यवस्थापन गर्ने, किनभनेदेखि अहिलेको परिस्थितिमा नेपाली काङ्ग्रेसले बहुमती आधारमा जित्न सक्ने अवस्था पनि छैन। अर्को कुरा के छ भनेदेखि त्यसैले एकल संक्रमणीय आधारमा चाहिँ गएर हामीले केही सिट जित्न सक्छौँ। त्यही कुरालाई मनन गरेर कुन कुन पार्टीसँग कसरी छलफल गर्ने, एक नम्बर परिसमा कसरी गर्ने, दुई नम्बरमा कसरी गर्ने, तीन नम्बरमा कसरी गर्ने, यसो कुरामा चाहिँ धेरै छलफल भयो। त्यही तपाईँको चाहिने गरेर पार्टीका संगठनका कुराहरू पनि साथीहरूले उठाउनु भएको छ, अनि समीक्षाका कुराहरू पनि चाहिँ निर्वाचनको समीक्षाको कुराहरू पनि उठाउनु भएको छ। तर त्यसलाई चाहिँ सभापतिले यो राष्ट्रिय सभाको चुनाव सिकिएपछि तुरन्त चाहिँ गएर दुई चार दिन भएर पनि लामो समय लाग्छ समीक्षाको चाहिने गरेर बैठक गर्नका लागि, र त्यो समीक्षाको बैठक चाहिने गरेर गर्ने, त्यसपछि महासमिति पनि बोलाउने भन्ने कुरा सभापतिले आफ्नो प्रस्तावमा सुरुमै राख्नु हो। र हामी एउटा अब नयाँ सिराबाट काङ्ग्रेस लैजानुपर्छ, नयाँ नेतृत्वलाई चाहिने गरेर व्यवस्थापन गर्नु पर्न सक्नुपर्छ, र नयाँ तरिकाबाट काङ्ग्रेसले आफ्नो नीति कार्यक्रम र चाहिने गरेर योजनाहरू बनाउनुपर्छ भनेर
चाहिँ गरेर के कुरामा धेरै बढी छलफल। जस्तै यो आजको बैठक चाहिँ राष्ट्रिय सभाको चुनावको तयारीका बारेमा भनेर बोलाइए पनि यो गएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बढी केन्द्रित भए जस्तो छ, होइन?
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको समीक्षा त गर्नै पर्छ। त्यस बाहेक पहिलो तपाईँको चाहिने गरेर प्रायोरिटी चाहिने गरेर यो राष्ट्रिय सभाको निर्वाचनका बारेमा कसरी जाने, के गर्ने, कार्यक्रम कसरी बनाउने भन्ने कुरामा बढी केन्द्रित रह्यो।
जुन चुनावी परिणाम काङ्ग्रेसले बिहोर्नु पर्यो त्यो परिणामका बारेमा चाहिँ नेतृत्वप्रति अलिक बढी केन्द्रीय सदस्यहरू खनिएको भनेर पनि कुराहरू बाहिर आइरहेछ।
अब नेपाली काङ्ग्रेसभित्र जहिले पनि तपाईँको चाहिने गरेर सामूहिक नेतृत्वमा तपाईँको नेपाली काङ्ग्रेस चलेको छ। नेपाली काङ्ग्रेसमा जुन दिन अध्यक्षीय प्रणाली थियो त्यो दिन पनि तपाईँको नेपाली काङ्ग्रेस सामूहिक नेतृत्वभित्रै बढ्यो। नव महाधिवेशनसम्म पनि अध्यक्ष प्रणाली हुँदाहुँदै पनि हामी तपाईँको चाहिँ सामूहिक नेतृत्वभित्र नै हामीले चाहिने गरेर निर्णयहरू लिने गरेका छौँ, विधान अनुसार हामीले काम गर्छौँ। तर कहीँ न कहीँ तपाईँको पार्टीभित्रको सहमतिलाई पनि हामी चाहिने गरेर नकार्न सक्दैनौँ, किनभने यो डेमोक्रेटिक पार्टी हो, पावर सेयरिङ स्वाभाविक अस्वाभाविक होइन।
जस्तै विशेष महाधिवेशनको पनि युवा पुस्ताहरूबाट नयाँ नेतृत्व स्थापित गर्नुपर्छ भन्ने कुरा थियो भनेपछि अब विशेष महाधिवेशन चाहिँ महासमिति बैठकमा गर सकिने भयो, होइन त आजको सभापतिको प्रस्तुति?
विशेष महाधिवेशनका बारेमा त कुनै पनि साथीले अहिले 20-25 जनाले बोलिसक्नु भएको छ, विशेष महाधिवेशन पुरा ठाउँमा छैन, हामीले समीक्षा गरेर गाउँ स्तरमा, जिल्ला स्तरमा, नगर स्तरमा, त्यसै गरी त्यहाँनिर गएर क्षेत्रीय स्तरमा, त्यसरी त्यहाँनिर गएर प्रदेश स्तरमा समीक्षा गरेर अनि केन्द्रीय समीक्षा ल्याएर त्यसलाई जाने नीति र जाने कार्यक्रमहरू हाम्रा अन्यलको अवस्थामा जुन देखिएको छ मान्छेले चाहिँ बुझ्न सकेका छैन त्यसलाई चाहिँ महासमितिमा लगेर अनि हामीले प्रस्तावहरू पास गराएर जानुपर्छ भन्ने कुराहरू चाहिँ उठेको छ र विशेष अधिवेशनको कुरा चाहिँ उठेको छैन।
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना। आजदेखि सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी दिँदै अब फेरि खबरकै सिलसिला। वीर अस्पतालले पूर्वाधारसहितको टेलिमेडिसिन सेवा सुरु गरेको छ। वीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले काठमाडौँ बाहिरका चिकित्सकसँग सम्पर्क गरी बिरामीको उपचार सेवा सहज बनाउन अहिले पूर्वाभ्यास सेवा सुरु गरिएको जानकारी दिनुभयो। यो सेवा सुरु गरेसँगै जुनसुकै ठाउँका नागरिकले पनि वीर अस्पतालका डाक्टरसँग सुझाव र उपचार विधिबारे जानकारी लिन सक्नेछन्। वीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले पूर्वाधार जडान गरी पूर्व अभ्यास गरिरहेकोले छिट्टै नियमित सेवा सुरु गरिने जानकारी दिनुभयो।
महिनावारी भएका महिलालाई शौचालय प्रयोग गर्न नदिने प्रवृत्ति र पानी अभावका कारण बैतडीमा खुल्ला दिशामुक्त घोषणा कार्यक्रम प्रभावकारी हुन सकेको छैन। गएको वर्ष तामझामका साथ बैतडीलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिए पनि पानी अभाव र महिलालाई महिनावारी भएका बेला शौचालय प्रयोग गर्न नदिएपछि धेरैजसोले खुल्ला ठाउँमा नै दिशा पिसाब गर्ने गरेका छन्। बैतडीको सदरमुकाम गढी र शाहीलेकमा सार्वजनिक शौचालय नहुँदा पनि खुल्ला दिशामुक्त घोषणा कार्यक्रम कार्यान्वयन हुन सकेको छैन। गाउँपालिका र चार नगरपालिका रहेको बैतडीका धेरै ठाउँमा शौचालय भए पनि प्रयोगमा नआएका स्थानीय बासिन्दाले बताएका छन्।
यसैबीच खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेका बेला खुल्ला ठाउँमा दिशा पिसाब गरेको भन्दै सुनसरीमा 25 जना पक्राउ परेका छन्। खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडीएफ अभियान कर्मीले भोकरा गाउँपालिका साथ नरसिंहका 25 जनालाई खुल्ला ठाउँमा दिशा पिसाब गर्दै गर्दा पक्राउ गरेका हुन्।
पहिला सञ्चालनमा रहेका तर अहिले बन्द भएका 32 स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बक्यौता रकम तिर्न अटेर गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार 11,39,64,973 रूपियाँ तिर्न अटेर गर्ने 32 वायुसेवा कम्पनीलाई ताकेता गरिरहे पनि उनीहरूले रकम तिर्न अटेरी गरेका हुन्। अस्ट्रेलियन एयरलाइन्स, बर्मा एयरवेज, लुफथान्सा एयर, गल्फ एयर लगायतले बक्यौता रकम तिरेका छैनन्। यस्तै नेपाली एयरलाइन्स, एयर नेपाल, एयर काष्ठमाण्डव, अल्पाइन एयर, मकालु एयर, कर्णाली एयर, साङ्ग्रेला एयर, अल्टिच्युड एयर र माउन्टेन एयरले पनि बक्यौता रकम तिर्न बाँकी छ।
हात्तीले घर भत्काउने र बालीनाली सखाप गर्न थालेपछि इलामको चुलाचुली गाउँपालिकाका वडा नम्बर 4 र 5 का 5 परिवार विस्थापित भएका छन्। आज जंगली हात्तीले घर भत्काइदिएपछि 5 घर विस्थापित भएको चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडाले जानकारी दिनुभयो। झापाको बेलडाँगी नजिकैको वनबाट आएका 7 हात्तीले दुःख दिइरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
कास्कीको सिक्लेस जलविद्युत आयोजनाले 5 दिनपछि नियमित रूपमा विद्युत उत्पादन गर्ने भएको छ। माधी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न भएको 1.5 महिनादेखि परीक्षण उत्पादन गर्दै आएका 3 मेगावाट क्षमताको आयोजनाको परीक्षण उत्पादन सफल भएकाले आउने सोमबारदेखि नियमित विद्युत उत्पादन गर्ने र विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो।
खोटाङको दिप्रुङ गाउँपालिकामा 65 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले निशुल्क गाडी चढ्न पाउने भएका छन्। वृद्धवृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाभित्रकै सड़कमा निशुल्क यात्रा गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमी बजार सड़क खण्डमा पुस 30 गतेदेखि गाड़ी चल्न थालेसँगै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निशुल्क यात्राको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिनुभयो।
यस्तै पञ्चीबाजाको संरक्षण र सम्वर्धनका लागि खोटाङमा 12 जनालाई पञ्चीबाजा बजाउने तालिम दिइएको छ। पुस्तान्तरणसँगै लोपोन्मुख बनेको पञ्चीबाजाको संरक्षण गर्दै व्यवसायीकरणका लागि घरेलु तथा साना उद्योग विकास समितिले 12 जना स्थानीय बासिन्दालाई पञ्चीबाजा बजाउने 15 दिने तालिम दिएको हो। पञ्चीबाजा बजाउने तालिम लिएका समूहलाई 1 सेट पञ्चीबाजा दिइएको पनि घरेलु तथा साना उद्योग विकास समिति खोटाङले जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छाना मुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बढ्दो वन विनाश र खोरिया फडानीका कारण सर्लाहीको चुरेको भविष्य संकटमा पर्न थालेको छ। वन विनाश, मानवीय अतिक्रमण र भूक्षयले चुरेको अस्तित्व संकटमा पर्दै गएको हो। पछिल्लो समय बागमती नगरपालिकाको कौवा डाँडा, हरियर क्षेत्र हरिवन नगरपालिकाको बिलन्दी, कोटी खोला, अत्रौली, लालबन्दी नगरपालिका को नारायण खोला, मोटरदोमान, परवानीपुर र कालिन्जोर क्षेत्रको चुरे अतिक्रमणमा परेको छ। सरकारले चुरे विनाश रोक्न करोड़ रूपियाँ खर्च गरे पनि अहिलेसम्म त्यसको कुनै प्रभाव देखिएको छैन। चुरे विनाशको कारण सर्लाहीमा खेतीयोग्य जग्गाको अस्तित्व समेत संकटमा पर्दै गएको स्थानीयले गुनासो गरेका छन्।
भक्तपुरका माटो व्यवसायी सीताराम सैजुको हत्या गरेको आरोपमा प्रहरीले 2 जनालाई सार्वजनिक गरेको छ। चाँगुराणा नगरपालिका 9 ताथली बस्ने सीताराम सैजुको भक्तपुर नगरपालिका 9 बरमाडीमा हिजो बिहान घोप्टो परेको अवस्थामा शव भेटिएको थियो। प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा ओखलडुङ्गा घर भएकी रीता राई र हत्याका प्रत्यक्षदर्शी रामबाबु लामालाई पक्राउ गरेको हो।
दाङको तुलसीपुर बजारको बीपी चोकमा रहेको सगरमाथा इलेक्ट्रोनिक पसलबाट 2.5 लाख रूपियाँ बराबरको सामान चोरी भएको छ। गोविन्द बस्यालको पसलबाट 17 थान मोबाइल चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभयो। चोरले पसलमा रहेका सबैभन्दा महँगा 17 थान मोबाइल चोरी गरेको प्रहरीले बताएको छ।
जिल्ला प्रशासन कार्यालय लमजुङले खत्री ठाटीमा बजार अनुगमन गरी म्याद नागेका खाद्य वस्तु नष्ट गरेको छ। जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीको नेतृत्वमा खटिएको टोलीले बजार अनुगमन गरी म्याद गुज्रेका पेय पदार्थ, उपभोग्य वस्तु र गुणस्तरहीन मासु नष्ट गरेको हो।
मेरो पनि भन्नु छ।
अस्थायी राजधानीको विषयमा भइरहेको आन्दोलनबारे धेरैले आफ्नो प्रतिक्रिया दिनुभएको छ। फेसबुकमा राजकुमार थापा लेख्नुहुन्छ, सबैले बुझ्नुपर्ने कुरा के हो भने अहिले तोकिएको राजधानी अस्थायी हो र यो नतोक्दा राष्ट्रिय सभाको चुनाव हुन गाह्रो थियो। अहिलेलाई सरकारको निर्णयको विरोध गर्नुको तुक छैन, किनभने प्रदेशको स्थायी राजधानी त प्रदेश सभाले निर्धारण गर्ने हो।
युवराज पौडेल थप्नुहुन्छ, नेपालको संविधानको धारा 288 प्रदेशसभाका 2/3 सदस्यले राजधानी तोक्ने व्यवस्था भएकाले अहिले अस्थायी राजधानी तोकेको आधारमा आन्दोलन गर्नु उचित छैन।
ट्विटरमा रञ्जित तामाङ प्रश्न गर्नुहुन्छ, संवैधानिक जटिलताका कारण सरकारले अस्थायी राजधानी तोकेको हो। स्थायी केन्द्र निर्धारण गर्ने काम प्रदेश सांसदको क्षेत्राधिकारभित्र पर्छ। प्रदेश सांसद र सरकारलाई पनि विवेक प्रयोग गर्न दिउन। आन्दोलन गरेरै राजधानी खोज्ने हो भने चुनावमा भोट हाल्नुको के अर्थ?
अर्जुन विवेकलाई पनि अस्थायी राजधानीको नाममा भइरहेको बन्द हड़ताल मन परेको छैन। उहाँ भन्नुहुन्छ, बीरगंजसँगै देशका अरू ठाउँमा भारतले सीमा मिचेको कसैलाई मतलब छैन, तर आफ्नै देशको प्रदेशको राजधानी त्यो पनि अस्थायी आफ्नो जिल्लामा भन्दा पर भयो भन्दै बन्द हड़ताल गर्ने यत्रो रणाको निकाल्ने? सबैले बुझ्नुपर्ने हो, देश नरहे कहाँ प्रदेश होला र कहाँ बनाउने होला राजधानी।
देवेन किशोर अन्जानको ट्वीट छ, हुन त मान्छेलाई कसै गर्दा पनि हुँदैन, तर सरकारले सबैलाई समेट्ने दुर्गम र सुगमलाई उचित ठाउँ हेरेर तोक्नुपर्छ, ताकि कसैलाई काखा र कसैलाई पाखा नहोस्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र सुजाता खत्री। अब विदेशका खबर। महिलाहरूलाई रक्सी पिउने अनुमति दिने पुरानो निर्णय सरकारले खारेज गर्न लागेपछि श्रीलंकाका महिलाहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्। सरकारले निर्णय उल्ट्याउन खोजेर महिला अधिकार हनन गरेको भन्दै महिलाहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् भने विरोध प्रदर्शन पनि गरेका छन्। केही दिन अघि अर्थ मन्त्रालयले गरेको निर्णयलाई खारेज गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि महिलाहरूले रक्सी प्रतिबन्धको निर्णय खारेजका लागि अदालतमा मुद्दा दायर गरेका हुन्। श्रीलंकाको सरकारले केही दिन अगाडि महिलाले मदिरा प्रयोग तथा बेचबिखन गर्न खुला गरिएको घोषणा गरे पनि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले त्यो निर्णय खारेज गर्न आह्वान गर्नुभएको थियो।
कजाकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तीमा 52 जनाको ज्यान गएको छ। दनदनी आगो बलेको बसबाट 5 जनालाई भने जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। ज्यान जाने सबै उज्बेकिस्तानका नागरिक रहेका छन्। रूसबाट कामदार लिएर 2200 किलोमिटर टाढाका लागि छुटेको बस कजाकिस्तानको इर्गिज जिल्लाको ओक्टौ क्षेत्रमा पुग्दा जलेको थियो। बसको इन्जिन तातेर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। राखेपा च्याम्पियनशीप पुरूष फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन्। दाङको घोराईमा आज भएको खेलमा सुदूरपश्चिमलाई 2-1 हराउँदै आर्मी फाइनलमा पुगेको हो। आर्मीलाई जिताउन एक विष्ट र राजीव गुरूङले गोल गरे। सुदूरपश्चिमका मणिराम चौधरीले सान्त्वना गोल फर्काए। यस्तै तुलसीपुरमा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई 2-1 हराउँदै नेपाल पुलिस क्लब पनि प्रतियोगिताको फाइनलमा पुगेको छ। पुलिसका लागि सन्तोष हिमरन र सुमन लामाले गोल गरे भने सशस्त्रका दीपक खड्काले एक गोल फर्काए। फाइनल खेल पर्सि शनिबार हुनेछ। यस्तै तेस्रो स्थानका लागि एपीएफ र सुदूरपश्चिम बीचको खेल पनि शनिबार नै हुनेछ।
र कैलाली जिल्ला फुटबल संघको नेतृत्व 16 वर्षपछि फेरिएको छ। धनगढ़ीमा भएको संघको 7 अधिवेशनले मोहित शाहको अध्यक्षतामा 19 सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा अनिल मल्ल, सुरेश हमाल र राघवेन्द्र कार्की हुनुहुन्छ भने महासचिवमा ओम प्याकुरेल, कोषाध्यक्षमा रामदत्त भट्ट र सचिवमा कुमार बहादुर शाह चयन हुनुभएको छ। यसअघि प्रकाश विष्टले 16 वर्षसम्म संघको नेतृत्व गर्दै आउनुभएको थियो। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश राजधानीको विषयमा आन्दोलन नगर्न विभिन्न दलको आग्रह। धनकुटामा बिहानदेखि कर्फ्यू, दाङमा भोलि बिहान 4 बजेसम्म गाड़ी चल्न दिइने।
कांग्रेस केन्द्रीय समितिको बैठकमा नेतृत्वको चर्को आलोचना। नेतृत्वका कारण चुनाव हारेको भन्दै गम्भीर समीक्षा गर्न माग।
नर्स र सरकार बीचको वार्ता सहमतिमा नर्सहरूको आन्दोलन स्थगित। स्वास्थ्य मन्त्रालयमा छुट्टै नर्सिङ शाखा बनाउने सहमति।
श्रीलंकामा महिलाले रक्सी पिउने अनुमति खारेज गर्ने सरकारको तयारी। अनुमति यथावत राख्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर।
र राखेपा पुरूष फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जन र सशिन्द्र गौतमसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल विदा हुन्छौ। नमस्कार।